यो एडभेन्टिस्ट ओल्ड रेडियो हो, तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.orgमा लेखी पठाउन सक्नुहुनेछ, अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।
श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि यो समय तपाईँको साथमा छु। आशाका सन्देश सहित, प्रेम र विश्वासको सन्देश सहित आशाको बाणी कार्यक्रम रेडियोको तरङ्ग मार्फत तपाईँको सामु आइपुगेको छ। आजको कार्यक्रमले तपाईँको जीवनमा नयाँ सन्देश पुर्याउन सकेकै होस्, हाम्रो शुभेच्छा तपाईँको निम्ति यही रहनेछ। दैनिक यसलाई सुन्ने गर्नुहोस् र आफूलाई चाहिने प्रकारको आशिष र अगुवाई अवश्य यहाँले लिन सक्नुहुनेछ भनेर हामीले आशा लिएका छौँ। आउनुहोस् आजको कार्यक्रमलाई पनि हामी एउटा मधुर भजन सहित अगाडि बढाउँ।
Oh, भने हुनै लाग्यो बेला अब कटनी नै गर्ने बेला आयो होइन क्यारे बिउ मात्रै छर्ने।
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ।
तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी आशा गर्दछौँ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.org मा लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो व्हाट्सएप नम्बर +1224222077 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।
श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर तपाईँहरूको बीचमा यो रेडियो कार्यक्रम मार्फत पुनः उपस्थित भएको छु। मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरूलाई नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वरका प्रशस्त आशिषहरू प्राप्त गर्दै हुनुहुन्छ। श्रोता साथी, आउनुहोस् तपाईँ हामी केही समय परमेश्वर सँगसँगै बिताउनेछौँ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवी जिउँदो महान दयाल परमेश्वर प्रभु यीशु, हामी धन्यवादी छौँ यो जीवन र यो जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। प्रभु, यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्दछु। यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा पुर्याउनुहोस्, ताकि धेरै मान्छेहरू जो अन्धकारमा हुनुहुन्छ उहाँले तपाईँको ज्योति यो कार्यक्रम मार्फत देख्न सक्नुहोस् र तपाईँको राज्यमा प्रवेश गर्न सक्नुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, केही महिना अगाडि मैले दुईजना आफन्तहरूको अन्तिम संस्कारमा भाग लिएँ जसलाई म राम्ररी चिन्दथे। मर्नु र जन्मनु मानिसको निम्ति सराबर नै भइरहन्छ। कहिले काहीँ त मैले प्रतिदिन वा दिनहुँ कसैको न कसैको अन्तिम संस्कारमा भाग लिनै पर्छ। आफू जति व्यस्त किन नहुँ, यदि कोही आफन्त वा साथीभाइको मृत्यु भयो भन्ने कुरा सुन्न साथ म हतारिएर अन्तिम संस्कार गर्ने ठाउँमा पुग्छु। जब म 4 वर्षको वा 4 वा 5 वर्षको थिएँ मेरो हजुरबाको देहान्त भयो। हामी पहाडमा बस्थ्यौँ। मलाई अझै स्पष्ट सम्झना छ मेरो हजुरबाको मृत शरीरलाई आँगनमा राखिएको र हजुरआमा बुबा र आफन्तहरू आँखाबाट आँसुका धारा बगाउँदै रुनु भएको र केही क्षणपछि घरको आँगनमा धेरै मानिसहरू भेला भएको र बाँसमा सेतो कपडाले हजुरबालाई बाँधेर शङ्ख बजाउँदै घरबाट तलतिर झारेको मेरो सानो मानस पटलले त्यो कुरा राम्ररी बुझ्न सकेन त्यस बेला। त्यसैले त मैले उहाँको देहान्तपछि प्रश्नहरू गरिरहे, हजुरबालाई किन बाँधेर तल लगेको मानिसहरूले, कहिले मेरा हजुरबा फर्केर आउनुहुन्छ। मेरो प्रश्नको जवाब सायद शोकमा डुबेका मेरा आफन्तहरूले चित्तबुझ रूपमा दिन नसकेको हुनुपर्छ। त्यसैले त मैले धेरै समयसम्म उहाँको विषयमा सोधखोज गरिरहे। त्यो त मेरो निम्ति पहिलो आफन्तको मृत्युको अनुभव थियो। हजुरबाको मृत्युसँगै हाम्रो परिवारमा धेरै कुराहरूमा परिवर्तन आएको मैले देखेँ। म बिस्तारै देखेँ र बिस्तारै उहाँ हामीबाट सदाको निम्ति बिदा हुनुभएको रहेछ भन्ने बुझ्दै पनि गएँ। त्यसपछिका दिनहरूमा कतै कहीँ अचानक एकोहोरो शङ्ख बजेको आवाज, धेरै मानिसहरूको लस्कर देख्दा मेरो मन सिरिङ्ग हुन थाल्यो। त्यसपछि जब म ठुलो हुँदै गएँ मेरो सोचाइमा पनि परिवर्तन आउँदै गयो र पहिलोपल्ट जब म 16 वर्षको थिएँ म एउटा आफन्तको अन्तिम संस्कारमा मलामी गएको छु। हिजो अस्तिसम्म आफूले कुरा गरेको वा आफूलाई माया गर्ने गरेको व्यक्तिलाई खोलाको किनारमा चितामा जलाउँदा मलाई धेरै दुःख लाग्यो। चिताभन्दा पर बसेर म उक्त दृश्य अर्थात् एउटा जीवनलाई आगोमा डढेर खरानी हुँदै गरेको हेरिरहेँ। अनि भारी दिमाग र शारीरिक रूपमा थकित हुँदै घर आएर 2 दिनसम्म राम्ररी खान नसकेको पनि मलाई अझै सम्झना नै छ। तर त्यसपछिका दिनहरूमा मैले मेरा धेरै आफन्त र साथीभाइहरूलाई अन्तिम संस्कार गरेर विदा गरेको छु। ती मानिसहरू जो आज यो संसारमा भौतिक रूपमा छैनन् तर उनीहरू एकपटक मेरो जीवनको अनुभवको एक भाग थिए, जसले कुनै न कुनै रूपमा मेरो जीवनलाई उठाउन सहयोग गरेका, मलाई उचित शिक्षा दीक्षा दिएका थिए। आज उनीहरू मेरो लागि एक आदर्श सम्झना मात्र छन्। ती मानिसहरू जसले मलाई यो संसारमा हिँड्न सिकाएका छन्, कसरी बाँच्नुपर्छ भन्ने उदाहरण छोडेर गएका छन्, तिनीहरूलाई म कहिले पनि बिर्सन सक्थे। अब तिनीहरू सदाको निम्ति हामीबाट विदा भएका छन्, तर हामी खुसी छौँ किनकि अझैसम्म यो भूमिमा हामी जीवितै छौँ। श्रोता साथी, सबैमा एक किसिमको डर र भय जाग्छ जब हामी मृत्युको वास्तविकतालाई बुझ्ने वा खोदल्ने कोसिस गर्दछौँ। अर्थात् हामी सोध्दछौँ, मृत्यु हाम्रो लागि होइन तर अरूको निम्ति मात्र, अनि ढाडस दिन्छौँ आफैलाई। तर मृत्यु सबैको लागि, सबैले एक दिन भोग्नै पर्छ। जसले त्यसलाई भोग्छ त्यसले थाहा पाउँदै कस्तो थियो उसको मृत्यु भाग्ने। कतिपय समय जब हामी जीवन र मरणको बीचमा जुधिरहेका हुन्छौँ, डाक्टरले बाँच्ने सम्भावना कम छ भनेको अवस्थामा पनि हामी बाँच्ने इच्छा राख्छौँ, त्यति बेला निश्चय नै हामी हताश र निराश अवस्थामा हुन्छौँ। हामीलाई थाहा पनि हुनसक्छ हामी यो संसारमा केही दिनका मात्र पाउन हौँ भनेर। आफू अगाडि भएका सबै सांसारिक कुरा, आफन्त र सबभन्दा माया गर्ने व्यक्तिहरूलाई पनि हामीले छोड्छौँ भने त्यो बेला मानिसको मन कस्तो हुन्छ होला त, म त कल्पना पनि गर्न सक्दिनँ। श्रोता, तर जब हामी जीवन र मृत्युसँगको युद्धमा मृत्युलाई पर ठेल्दै पुनः स्वस्थ जीवनतिर फर्कन्छौँ, तब हामी कति धन्यवादी हुन्छौँ आफ्नो स्वास्थ्य जीवनको निम्ति। अनि हामीलाई थाहा हुन्छ हाम्रो जीवनको महत्त्व कति रहेछ र बाँकी जीवनलाई कसरी सम्हालेर हिँड्नुपर्छ भनेर। पवित्र धर्मशास्त्र बाइबलको भजन सङ्ग्रह 116 अध्यायको 8-9 पदमा राजा दाऊद परमेश्वरप्रति धन्यवादी हुन्छन् र यसरी भन्छन्, किनभने हे परमप्रभु, तपाईँले मेरो प्राणलाई मृत्युबाट छुटकारा दिनुभएको छ, मेरो आँखालाई आँसु झार्नबाट र मेरा खुट्टालाई ठेस लाग्नबाट बचाउनु भएको छ। अनि उनी यो कुरा स्वीकार गर्छन्, अर्थात् राजा दाऊद यो कुरा स्वीकार गर्छन् कि परमेश्वरले उनको जीवनलाई नष्ट हुनबाट बचाउनु भयो, उनका दुःखहरू आनन्दमा परिणत भए, परमेश्वरले उनलाई सबै कुराहरूबाट संरक्षण र सम्वर्धन गर्नुभयो। श्रोता साथी, परमेश्वरलाई प्रेम गर्नुको पछाडि धेरै कारणहरू छन् र हामीहरू उहाँको प्रेम र दयाप्रति धन्यवादी छौँ। एउटा पापीको सोचाइमा उसले एक दिन परमेश्वरको रिस वा दण्डलाई खप्नुपर्नेछ, तर जब ऊ परमेश्वरमा आउँछ तब परमेश्वरको अनुग्रहद्वारा सबै किसिमका डर र भयबाट ऊ मुक्त भएको अनुभूति उसले गर्दछ। त्यसैले त परमेश्वर भन्नुहुन्छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँमा आऊ, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा आफूमाथि लियो र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछ। हामीलाई दुःख कष्टहरूबाट परमेश्वरले आफ्नो अनुग्रहद्वारा बचाउनुहुन्छ। त्यसको अर्थ, त्यसको साथै परमेश्वरको ठूलो अनुग्रहद्वारा हामीहरू आफ्नो जीवनमा आउने सबै किसिमका परीक्षाहरूबाट माथि उठ्न सक्छौँ। जब हामी परमेश्वरमा आउँछौँ तब उहाँले हामीलाई सांसारिक सबै किसिमका नराम्रा प्रतिकूल परिस्थितिहरूबाट बचाउनुहुन्छ। हाम्रो खुट्टा कतै गाडिने छैन, हाम्रो आँखाबाट पुनः आँसु झर्ने छैन, त्योभन्दा बेसी हामीले जीवन पाएका छौँ र परमेश्वरको महिमामा यो संसारमा उहाँसँग हिँड्ने मौका पनि पाएका छौँ। त्यस विषयमा हामी उहाँप्रति अर्थात् परमेश्वरप्रति धन्यवादी हुनै पर्छ। हामीले कल्पना गरेको भन्दा बेसी परमेश्वरले हामीलाई दिन चाहनुहुन्छ, त्यो कुरो तपाईँ र मैले बुझ्नै पर्छ। श्रोता साथी, हाम्रो जीवन महत्त्वपूर्ण छ, यो जीवनका प्रत्येक क्षणहरू हाम्रो लागि महत्त्वपूर्ण छ। यो जीवन परमेश्वरले तपाईँ हामीलाई एउटा उपहारको निम्ति दिनुभएको, यसलाई हामीले जतनसाथ सम्हाल्नुपर्छ, जतनसाथ हिँडाउनु पर्छ, अनि मात्र आफ्नो जीवनको पूर्ण उपयोग हामी गर्न सक्छौँ, अनि मात्र हामीले आफ्नो जीवनमा पूरा आनन्द लिन सक्छौँ। कतिपय मानिसहरूले जीवन र जीवनको अर्थ बुझ्न सकेका छैन, उनीहरूको विचारमा जीवन त्यत्तिकै आयो र त्यस जीवनलाई जसरी चलाए पनि भइहाल्यो, त त्यो उद्देश्य अभिप्रायले तपाईँ हामीलाई परमेश्वरले सृष्टि गर्नुभएको होइन। हामीलाई त परमेश्वरले विशेष उद्देश्यको निम्ति विशेष किसिमले बनाउनु भएको र यसलाई त्यसै अनुसार हामीले उहाँको इच्छा अनुसार हिँडाउनु पर्छ। अनि मात्र हामी आफ्नो जीवनमा हामीले कोरेका पाइलाहरूमा अगाडि बढ्न सक्छौँ र हामी गन्तव्यमा पुग्न सक्छौँ। परमेश्वरले यी वचनहरूद्वारा तपाईँ र मलाई आशिष दिनुहोस्।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-0120, 98-61-0120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
यो एडभेन्टिस्ट ओल्ड रेडियो हो, तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। यस सम्बन्धी थप जानकारीको लागि कृपया गरेर हामीलाई सम्पर्क राख्न सक्नुहुनेछ। हाम्रो इमेलको ठेगाना bible@awr.org अर्थात् bible@awr.org हो। तपाईँ हामीलाई हाम्रो वाट्सएप नम्बर +1224-222-0777 मा पनि कल गरेर सम्पर्क राख्न सक्नुहुनेछ, अर्थात् +1224-222-0777।
यो आशाको बाणी रेडियो कार्यक्रम हो। म धनलाल राई यहाँहरूलाई यस कार्यक्रममा न्यानो स्वागत गर्दछु। आजको बाइबल सन्देशको शीर्षक रहेको छ, सँगै सँगै मिलेर आस्थामा अडान लिँदै अघि बढ्ने। श्रोता, यसुलाई विश्वास गर्ने यहुदीहरू अत्यन्तै डरलाग्दो परिस्थितिमा गुज्रिरहेका थिए। यस संसारमा तिनीहरू अलगिएर अनेकौं समस्याहरूको सामना गरिरहेका थिए। त्यस परिस्थितिमा प्रेरित पावलले आफ्ना पाठक वृन्दहरूलाई के सल्लाह दिएका थिए? त्यस सल्लाहबाट हामी के फाइदा लिन सक्छौँ? एलियालाई उनको निराशमय परिस्थितिबाट उम्कन परमेश्वरले कसरी सहयोग गर्नुभयो, सो हामी के लाएर हेर्न सक्छौँ? यहाँनिर हामी 1 राजाको 19:5-18 हेर्न सक्छौँ। आफ्नो सेवकको विश्वासलाई परमेश्वरले कसरी पुनर्स्थापित गर्नुभएको थियो हामी हेरौँ। यहाँ 5 तब तिनी त्यही झाडीमुनि ढल्केर भुसुक्कै निदाए। तब झट्टै एउटा स्वर्गदूतले तिनलाई छोएर भने, उठेर खाऊ। तिनले यताउता हेरेर आफ्नो टाउकनेर ताता भुङ्रामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्के। परमप्रभुका स्वर्गदूत फेरि आएर दोस्रो पटक तिनलाई छोएर भने, उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ। यसैले तिनी उठेर खानपान गरे। त्यही भोजनको बल पाएर तिनी 40 दिन र 40 रात यात्रा गरेर परमेश्वरको पर्वत होरेपमा पुगे। तिनी त्यहाँ एउटा ओडारभित्र पसेर त्यही रात बिताए। तब परमप्रभुको यो वचन तिनी कहाँ आयो, हे एलिया, तिमी यहाँ के गर्दैछौ? तिनले भने, सर्वशक्तिमान परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोसिलो भएको छु। इजरायलीहरूले तपाईँको करार त्यागेका छन्, तपाईँका वेदीहरू भत्काइदिएका छन् र तपाईँका अगमवक्ताहरूलाई तरबारले मारेका छन्। केवल म मात्रै बाँकी रहेको छु, अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्। परमप्रभुले भन्नुभयो, पर्वतमा गएर परमप्रभुको उपस्थितिमा खडा हो, किनकि परमप्रभु त्यहाँबाट जान लाग्नु भएको छ। तब परमप्रभुको अघिअघि एउटा ठुलो र प्रचण्ड बतास पहाडहरू फुटाउँदै र चट्टानहरू चिर्दै आयो। बतास पछि भैँचाल आयो, भैँचालो पछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्न थियो। अनि आगो पछि एउटा मधुरो काने खुसी आयो। जब एलियाले त्यो सुने तब तिनले आफ्नो खास्टोले मुख छोपेर बाहिर गएर ओडारको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्यो, एलिया तिमी यहाँ के गर्दैछौ? तिनले जवाफ दिए, सर्वशक्तिमान परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोसिलो भएको छु। इजरायलीहरूले तपाईँको करारलाई त्याएका छन्, तपाईँका वेदीहरू भत्काइदिएका छन् र तपाईँका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्र बाँकी रहेको छु, अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्। परमप्रभुले तिनलाई भन्नुभयो, तिमी जुन बाटोमा आएका छौ त्यही बाटो फर्की गएर दमस्कसको मरूभूमिमा जाऊ। जब तिमी त्यहाँ पुग्छौ तब हजाएललाई आरामको राजा अभिषेक गर। तब निम्सीको छोरो यहुलाई पनि इजरायलको राजा र हाबिल मोहलाको सापातको छोरो एलिसालाई तिमी पछि आउने अगमवक्ता अभिषेक गर। हजाएलको तरबारबाट उम्कनेलाई यहुले मार्नेछ र यहुको तरबारबाट उम्कनेलाई एलिसाले मार्नेछ। तापनि 7,000 जनालाई म इजरायलमा बचाइराख्छु। ती सबै जसले बालको सामुन्ने आफ्ना घुँडा टेकेका छैनन् र जसका ओठले त्यसलाई चुम्बन गरेका छैनन्। श्रोता, कार्मेलको पहाडमा सारा समुदायको सामु एलियाले प्रार्थना गरेर आकाशबाट आगो बर्साएर वेदीको बलिलाई भस्म पारेका थिए। त्यो उनको जीवनको आत्मिक अनुभवको उच्चतम अनुभव थियो। तर रानीको धम्कीदेखि भयभीत भएर जङ्गलमा भागेर निराश भएर बसेका र आफूलाई परमेश्वरले ज्यान दिउन् भनेर दिक्क मानेर बसेका एलियालाई परमेश्वरले कसरी सम्हाल्नु भयो त्यो कथा आकर्षित र मनमोहक छ। आस्थासँग सङ्घर्ष गरिरहेका र निराशको खाल्डोमा डुबिरहेका आफ्ना भक्तलाई परमेश्वरले कसरी आफ्ना कोमलता देखाउनुहुन्छ र बुद्धि पुर्याउनु भएर सेवा गर्नुहुन्छ भन्ने ज्वलन्त उदाहरण एलियाको घटना हो। परमेश्वरको हस्तक्षेपले नै एलियाले आफ्नो विश्वास फेरि जगाउन सकेका थिए। जङ्गलमा एक्लै भागिरहेका एलियालाई परमेश्वरले धेरै थोकहरू गर्नुभएको थियो। पहिले त उहाँले उनको भौतिक आवश्यकता पुरा गरिदिनु भयो, उहाँले उनलाई खाना उपलब्ध गराउनु भयो, उनको थकाइप्रति संवेदनशील हुनु भएर उनलाई आराम गर्न दिनुभयो, अनि गुफामा हुँदा परमेश्वरले मायालु तरिकाले सम्झाउनु भयो, होइन ए एलिया तिमी कहाँ के गर्दैछौ? यस प्रश्न आफै पनि गहिरो छ। परमेश्वरले कसरी काम गर्नुहुन्छ र उहाँको लक्ष्य कसरी पुरा गर्नुहुन्छ भन्ने समाजको गहिराईमा एलियालाई पुर्याउन त्यस प्रश्न उहाँले सोध्नु भएको थियो। हामी जहाँ भए तापनि जे गरे तापनि त्यो प्रश्न परमेश्वरले हामीलाई पनि सोधिरहनुहुन्छ भन्ने कुराको आत्मसात गर्नु आज हामीले जरुरी छ। यीशुलाई विश्वास गर्नु व्यक्तिगत मामिला हो, अरूलाई सुनाउन आवश्यक छैन। वा आफ्नै घरभित्र कुटीमा वा गुफामा बस्न रुचाउनेहरूलाई आज पनि परमेश्वरले सोध्नुहुन्छ, तिमी यहाँ के गर्दैछौ? जब एलिया पहाडको गुफामा थिए त्यस बेला ठुलो हुरी बतास चल्यो अनि भूकम्प आएर पहाडै हल्लायो, अनि सायद चट्याङ परेर होला आगोका ज्वाला एलियाको सामु देखा परे। तर ती कुनै पनि प्राकृतिक अद्भुत दृश्यहरूमा परमेश्वर थिएन, तर यहाँ त सानो मधुर सुरिलो शान्त आवाजमा हुनुहुन्थ्यो। अनि परमेश्वरले एलियालाई काम दिनुभयो र उहाँ उनको साथमा हुनुहुने भनेर उहाँलाई विश्वस्त पार्नुभयो। यसो भक्तहरूले के गर्नुपर्छ भनेर पावलले विभिन्न पदहरूद्वारा सल्लाह हामीलाई दिइराख्नु भएको छ। हिब्रू 2 एकदेखि 3 हामी हेर्न सक्छौँ। यसकारण जे सुनेका छौँ त्यसमाथि हामीले अझ बढी ध्यान दिनुपर्छ, नत्र त हामी त्यसबाट बहकिएर जानेछौँ। यदि स्वर्गदूतहरूले घोषणा गरेको सन्देश अटल रह्यो भने र हरेक अपराध र अनाज्ञाकारिताको निम्ति उचित दण्ड दियो भने तब हामीले यति महान मुक्तिको वास्ता राखेनौँ भने हामी कसरी उम्कौला? यो मुक्ति सर्वप्रथम प्रभुबाटै घोषणा गरिएको थियो र उहाँको वचन सुन्नेहरूद्वारा हाम्रा निम्ति पक्का साबित गरियो। यहाँनिर हामी फेरि हिब्रू 3:12-15 हेर्न सक्छौँ। भाइ होस् गर, तिमीहरूमध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढा नलैजाओस्। जबसम्म आजको दिन भन्ने कुरा छ तबसम्म एउटाले अर्कालाई अर्थी दियो र पापको छालछामले तिमीहरू कसैको हृदय कठोर नहोस्। यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्त्यसम्म दृढता साथ थामी राख्यौँ भने हामी ख्रिस्टका सहभागी भएका छौँ। धर्मशास्त्रले भन्दछ, आजै तिमीहरूले उहाँको शब्द सुन्यौ भने विद्रोहका दिनमा जस्तै गरी आफ्नो हृदय कठोर नपार। यसो आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रन्दन र आँसुसहित प्रार्थना चढाउनु भयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो। उहाँ पुत्र हुनुहुन्थ्यो तापनि आफूले भोग्नु भएको कष्टद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो र सिद्ध तुल्याएर उहाँको आज्ञा पालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नु।
श्रोता, घडीको सुईले समय सकिन लागेको संकेत गरिसकेको छ। श्रोतासँग अरू समय बिताउने चाहना हुँदा हुँदै पनि हामीले कार्यक्रमबाट विदा माग्ने समय आइसकेको छ। हाम्रो कार्यक्रमको विषयमा जानकारी लिनको लागि हाम्रो कार्यक्रममा सम्पर्क गर्नका लागि हाम्रो ठेगानाको बारेमा यहाँलाई जानकारी गरौँ। आशाको बाणी, पोस्ट बक्स नम्बर 2002, काठमाडौँ नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्:
9861550120, 9861550120, र अर्को 9818535555, 9818535555।
श्रोता, तपाईँ हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org, nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रो सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन र यही समयमा भेट्ने बाजा गर्दै प्राविधिक साथी राजेश सार, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछु। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।
हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.org मा लेखी पठाउन सक्नुहुनेछ, अथवा हाम्रो व्हाट्सएप नम्बर +12242220777 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।